दूसरी बड़ी तहरीक जो बरसगीर में पैदा हुई वो जमात इस्लामी की तहरीक। मौलाना सैयद अब्दुल्ला साहिब मौदूदी की पैदाइश 1903 में हुई है, उनके बारे में बहुत सी चीज़ों से आप वाकिफ़ हैं, उनको दोहराने की ज़रूरत नहीं है। पैदा इब्तदा में वो अलजमीयत के एडिटर भी रहे, मुनफरद तौर पर बाज इल्मी सरगर्मियों में मसरूफ़ रहे, और इसी तरीके से जो उनके ज़माने की तहरीकें उनमें भी शामिल होते रहे। खुद बयान फरमाया करते थे कि मैं मोहम्मद अली जौहर के उशाक में से था, और आम तौर पर जब वो जुमे के दिन कोई तकरीर करते थे जामे मस्जिद में, और अक्सर करते थे, तो उसमें शरीक होता था, और उन्हीं की तहरीक पर मैंने अलजिहाद फिर इस्लाम लिखी थी। अलजमीयत के जिस ज़माने में एडिटर रहे उस ज़माने में उनकी तहरीरें मौजूद हैं। उनके यहाँ भी अगर आप देखें तो एक जानब हिंदुस्तान के कौमी और सियासी मसाइल, और दूसरी जानब उन मसाइल के साथ इस्लाम का ताल्लुक, ये पता ही ज़ेर बहस है। जमीयत उलमाए हिंद जिस जगह पर खड़ी होकर जद्दोजहद कर रही थी, अगर आप उस ज़माने की तहरीरें पढ़ें तो मालूम होता है कि कम व बेशफिक्री लिहाज से वो वहीं से खड़े होकर हिंदुस्तान को, हिंदुस्तान से बाहर की अकवाम को देख रहे हैं। यानी एक सहाफ़ी की हैसियत से उनके इदारिये और उनकी तहरीरें ये बताती हैं कि उनकी दिलचस्पी इस्लाम के साथ भी है, और कौमी सियासी मसाइल भी उनकी दिलचस्पी का खुसूसी हदफ है। उस ज़माने की सब तहरीरों में ये चीज़ बड़ी नुमायाँ महसूस होती है। आहिस्ता आहिस्ता फिर वो ज़माना आ गया कि जब हिंदुस्तान में बरतानिया के रुख्सत होने की तहरीकें उठ रही हैं। एक तरफ कांग्रेस थी और जमीयत उलमाए हिंद का कम बेश उसके साथ इलहाब था, उसके तहत बाद नज़रियाती बहसें भी पैदा हो गई थी कि क्या हिंदुस्तान एक मुत्तहिदा मुल्क रहेगा, और इसमें वतनी कौमियत की बुनियाद पर मुसलमान भी एक फरीक की हैसियत से शरीक होंगे, या कोई दूसरा लाया अमल इख्तियार किया जाएगा। मुस्लिम लीग उस ज़माने में अपना कोई खसूसी एजेंडा या मंशूर नहीं रखती थी, बल्कि ये कहा जाता था कि ये तो असल में रोसा की एक क्लब है जिसमें वो बैठ कर कोई गुफ्तगू कर लेते हैं, कुछ बातें कर लेते हैं। लेकिन आहिस्ता आहिस्ता कायद अजम मोहम्मद अली जिना की क्यादत में मुस्लिम लीग ने भी अपनी एक शनाख्त पैदा कर ली, और पाकिस्तान का मुतालबा भी सामने आना शुरू हो गया। ये ज़माना है जब मौलाना सैयद अब्दुल्ला साहिब मौदूदी ने दूसरे तसनीफी कामों के साथ, यानी एक जानब वो अलजिहाद फिर इस्लाम लिख रहे थे, और बहुत सी ऐसी तहरीरें उनके कलम से निकल रही थी जिसमें वो मगरबियत के ज़ेर असर पैदा होने वाले अफकार पर तनकीद कर रहे थे, तो दूसरी जानब उन्होंने मुसलमान और मौजूदा सियासी कशमकश जैसी किताब लिखी। उसमें उन्होंने कांग्रेस के जमीयत उलमाए हिंद के मौक़िफ पर तनकीद की, मुस्लिम लीग के मौक़िफ पर भी तनकीद की, और फिर अपना नुक्ता नज़र पेश किया। ये आपके इलम में है कि उसमें कुछ तकसीम के बारे में, मुसलमानों को अगर तकसीम की तरफ जाना है तो उसके लिए क्या तजावीज़ हो सकती हैं, तो मौलाना मौलवी ने भी वहाँ बहुत सी तजावीज़ पेश की हैं, वो आप पढ़ सकते हैं। ये उस वक्त का एक बड़ा मसला था, ज़ेर बहस था, यानी हिंदुओं और मुसलमानों के दरमियान एक सियासी कश्मकश है। इसमें मुसलमान कुछ मुतालबात रखते हैं, मुसलमानों पर एक खौफ की सी कैफियत तारी थी, वो ये समझते थे कि इससे पहले हमारी हुकूमत रही है और अब दुनिया तब्दील हो गई, ये कौमी वतन बनेगा और इसमें अक्सरियत की हुकूमत होगी, जमहूरी उसूल को इख्तियार किया जाएगा। इसका शदीद अंदेशा है कि जमहूरी उसूल के मुताबिक जो हुकूमत बनेगी उसमें हिंदुओं को बरतरी हासिल हो जाएगी और मुसलमानों के हुकूक उस तरीके से महफूज नहीं रहेंगे, और मुसलमान अपनी एक तहजीब रखते हैं, अपनी एक माशरत रखते हैं, उनका एक कानूनी निज़ाम भी है, और वो अपनी एक तारीख भी रखते हैं। चुनांचे इस सारे पस मंज़र में ये कोशिश हर शख्स कर रहा था कि कोई रास्ता निकलना चाहिए, तो मौलाना सैयद अब्दुल्ला मौदूदी ने भी उस मौके पर कुछ तजावीज़ पेश की, और फिर उन तजावीज़ को जब उन्होंने पेश किया और उसके लिए पै दर पै मजामीन रखे, तो ये मालूम हुआ कि बहुत से लोग हैं जो हिंदुस्तान में उनके नुक्ता नज़र को अप्रिशिएट कर रहे हैं, महसूस करते हैं कि इस शख्स से कुछ रहनुमाई मिल सकती है। वो एक गैर मामूली इंशा परदास थे, उर्दू ज़ुबान के बड़े उहदेदार में उनका शुमार किया जा सकता है, अपनी बात कहने का बेपनाह सलीका रखते थे, अपने अखलाकी किरदार और अपनी शख्सियत के लिहाज से भी एक गैर मामूली शख्सियत के हामिल थे। मैंने तो उनको देखा है, उनके पास वक्त गुजारा है, और मैं ये कह सकता हूँ ये मालूम होता था कि गोया जितने भी फितरत के हसीन अनासिर हैं उनको जमा करके कुदरत ने उनकी शख्सियत की तश्कील की है, इसमें कोई शक नहीं कि वो हमारे अहद के बड़े आदमी थे। चुनाचे उनकी इन तहरीरों के नतीजे में उनका एक हल्का एक फिक्र पैदा हुआ जो अगरचे बहुत मुख्तसर सा था, ताहम उसमें बड़े बड़े लोग मुतवज्जे होना शुरू हो गए और फिर 26 अगस्त 1941 को 75 लोग जमा हुए और उन्होंने हिंदुस्तान उन्होंने लाहौर के इस्लामिया पार्क में जमात इस्लामी की बुनियाद रखी। मौलाना अमीन हसन इस्लाही उस जमाने के नौजवान उलमा में मदरसा के गुले सबज समझे जाते थे और मदरसा पराई के बड़े लोगों में उनका शुमार होने लगा था। इसी तरह से 90 में बड़ी गैर मामूली हैसियत सैयद सुलेमान नदवी साहिब के बाद मौलाना अली मियां को मौलाना अबुल हसन नदवी को हासिल हो रही थी, वो भी अगरचे नौजवान थे अभी। और यही सूरत हाल मौलाना मंजूर नोमानी साहब की थी, वो देवबंद के उलमा में नौजवान लोगों में बहुत मरकज़ निगाह बन रहे थे। यानी एक तो अकाबिर उलमा होते हैं ना, जैसे मौलाना सैयद सुलेमान नदवी थे, जैसे मौलाना हुसैन उल मदनी थे, जैसे मौलाना अनवर शाह काश्मीरी थे, तो इस दर्जे के लोग जो हैं वो तो ज़ाहिर है किसी नई तहरीक की तरह उस तरह मतवज्जे नहीं होते। मौलाना सैयदुल्लाह मौलवी साहब खुद जिस उम्र में थे, 1903 की पैदाइश है और ये 1941 का ज़माना है, तो ये हजरात भी कम व बेश इसी उम्र के हैं और इस वजह से ये इस नई आवाज़ की तरफ मतवज्जे हुए। उसमें बड़े गैर मामूली वाकयात हैं, ये तवज्जो कैसे हुई, इसमें क्या मुबाइस हुए। खुद मदरसा इस्लाह से उस ज़माने में मौलाना अमीन हसन इस्लाही अल इस्लाह के नाम से एक महानामा निकालते थे, इधर तर्जुमान कुरान निकल रहा था मौलाना मौलवी साहब निकाला करते थे। उसमें एक मुबासा भी हुआ मुसलमान और मौजूदा सियासी कशमकश के ज़ेरे उनवान मौलाना के मजामीन के नतीजे में खत व किताबत हुई, और यहाँ तक कि फिर मौलाना मंजूर नोमानी साहब भी शामिल हो गए, मौलाना अमीन हसन इस्लाही भी शामिल हो गए और मौलाना अलीमियाँ भी शामिल हुए। बल्कि फुलवारी शरीफ की खानकाह के बड़े लोगों में से मौलाना मोहम्मद जाफर शाह साहब फुलवारवी भी आकर शामिल हो गए। तो इस तरह से जमात इस्लामी की पैदा हुई 26 अगस्त 1941 को। अगरचे वो 75 अफराद थे लेकिन उनमें बाज मुस्तकबिल के बड़े लोग भी थे, यानी वो उस वक्त के बड़े लोग तो नहीं थे, उस वक्त के नौजवान उलमा कहना चाहिए, लेकिन मुस्तकबिल की बड़ी शख्सियात थी और गैर मामूली सलाहियतों के हामिल लोग मौलाना सैयदुल्लाह मौलवी साहब की आवाज़ पर इकट्ठे हुए। जमात इस्लामी एक इनकलाबी तहरीक की हैसियत से वजूद पजीर हुई और उसका एक दस्तूर एक नज़म बनाया गया। उस दस्तूर और नज़म को बनाते वक्त एक इख्तलाफ सामने आ गया। वो इख्तलाफ ये था कि मौलाना सैयदुल्लाह मौलवी साहब का रुझान ये मालूम होता था कि जमात इस्लामी के अमीर को वीटो का हक होना चाहिए, यानी आखिरी राय उसकी है, शूरा होगी, मशवरा होगा और अरबाब हलवा कोई राय देंगे, लेकिन ये ज़रूरी नहीं है कि अमीर उसको कबूल करे। और अमीर जो कुछ कहेगा और जिस दावत को लेकर उठेगा, बाकी लोगों को बाहर उसके साथ मुआफ़त की जगह पे खड़ा होना चाहिए। इसके बिल्कुल बरखिलाफ़ मौलाना अमीन हसन इस्लाही का नुक्ता नज़र इब्तदा से ये था कि जमात की बुनियाद शूरा पर रखनी चाहिए और मजलिस शूरा में जो अरबाब हलवक मुंतखब किए जाएँ उनकी राय को हतमी हैसियत दी जाए, यानी अमीर को उसी राय को नाफिज़ करना चाहिए और अगर शूरा में उससे इख्तलाफ हो रहा है तो आखिरी फैसला शूरा का फैसला हो। इसमें कुछ कशमकश रही इब्तदा में, कुछ खत व किताबत भी हुई, फिर कुछ एक फार्मूला सब बन गया और जमात इस्लामी का दस्तूर बना दिया गया जिस पर फिर जुमला इत्तेफाक हो गया। यानी उसमें किसी हद तक वो चीज़ें भी थीं जो मौलाना सैयदुल्लाह मौलवी चाहते थे, लेकिन ज़्यादातर उसमें मौलाना अमीन हसन इस्लाही के नुक्ता नज़र का गलबा महसूस होता है जब आप उसको पढ़ते हैं। तो यहाँ से इस तहरीक की एक बाकायदा जमात की हैसियत से पैदा हुई, यहाँ तक कि पाकिस्तान बन गया। और जब पाकिस्तान बना तो मौलाना सैयदुल्लाह मौलवी साहब ने अपने नुक्ता नज़र में एक तब्दीली पेश करना शुरू की। यानी पहले तो ये था, अगर आप अलीगढ़ के हाल में उनकी तकरीर पढ़ें तो इस्लामी हुकूमत किस तरह कायम होती है कि ज़ेर उनवान छपी हुई है, तो उसमें वो इस्लामी हुकूमत के क़याम का एक लायामल बयान करते हैं। यानी हम दावत देंगे और लोग हमारी आवाज़ पर लबैक कहेंगे, हम उनकी तंजीम करेंगे, उसके बाद मुख्तलिफ मराहिल से गुजर कर फिर एक बड़ी जमीयत वजूद में आएगी जो माशरे के अंदर एक अमूमी तब्दीली पैदा करेगी, यहाँ तक कि उसके नतीजे में फिर फुसाक व फुजार की हुकूमत को ختم کرنے کا اقدام کیا جائے گا. تو اس وقت لائعمل آپ کہہ سکتے ہیں کہ ذرا انقلابی نوعیت کا تھا اور وہ معاشرے کی تعمیر سے شروع ہوتا تھا. لیکن پاکستان آنے کے بعد انہوں نے یہ کہا کہ پاکستان بن گیا ہے اور اس طرح ایک بڑا سیاسی واقعہ ہو گیا ہے. اگرچہ پاکستان جب بن رہا تھا تو اس وقت ان کا خیال یہی تھا کہ موجودہ قیادت اس کو اسلامی حکومت میں نہیں ڈال سکتی, لیکن انہوں نے کہا کہ جب اب پاکستان میں بڑی تعداد مسلمانوں کی ہے تو کوئی وجہ نہیں کہ ایک بار مسلمانوں کو اس کا موقع دیا جائے کہ انہوں نے اگر اسلام کے نام پر ایک ملک بنایا ہے تو وہ اس میں اسلامی حکومت قائم کرنے کی صحیح کریں. چنانچہ یہاں سے باقاعدہ سیاست کی طرف رجحان ہوا, یعنی ایک سیاسی فکر وہ تو اطلاع سے موجود ہے لیکن باقاعدہ سیاست کی طرف رجحان ہونا شروع ہوا. یہاں تک کہ پھر جماعت اسلامی نے پہلی مرتبہ انتخابات لڑے, اور آپ کو معلوم ہے کہ ان انتخابات میں مولانا اسماعیل اہل حدیث کے بڑے عالم تھے, وہ بھی جماعت اسلامی کے ٹکٹ پر انتخاب لڑ رہے تھے, اور مولانا امین حسن اصلاحی کو پیچھے کے حلقے سے انتخابات میں کھڑا کر دیا گیا. خود مولانا امین حسن اصلاحی یہ واقعہ سنایا کرتے تھے کہ مجھے بتایا گیا تو میں نے کہا کہ اب یہ وہ معاملہ نہیں ہے کہ جس میں امیر کی رائے سے اختلاف کیا جائے. تو میں نے کہا کہ اچھا تم لوگ کرنا چاہتے ہو تو کر لو. پھر ایک دن میرے پاس آئے اور کہا کہ آپ کو حلقے میں جا کے تقریر بھی کرنا ہوگی. تو میں نے کہا کہ یہ تو مجھے پہلے نہیں کہا تھا تم لوگوں نے. انہوں نے کہا نہیں, لوگ تو دیکھنا چاہیں گے نا کون امیدوار ہے. تو وہ کہتے ہیں کہ میں گیا اور میں نے جا کے تقریر شروع کی اور میں نے کہا کہ حضرات میں سب سے پہلے آپ کو یہ بتانا چاہتا ہوں کہ خدا کی اور خدا کے فرشتوں کی اور اس کے نبیوں کی اور اس کے صالحین کی لعنت ہو اس شخص کے اوپر جو آپ سے ووٹ مانگ رہا ہے. میں تو آپ کو یہ بتانے کے لیے آیا ہوں کہ ووٹ دینے اور ووٹ لینے کی ذمہ داریاں کیا ہیں, مجھے بتا دیتے. تو وہ یہ کہتے ہیں کہ اس کے بعد پھر مجھے انہوں نے کسی حلقے میں تقریب کے لیے نہیں بلایا. نتیجہ وہی نکلا جو 1951 میں آپ کو معلوم ہے مولانا مودودی اس زمانے میں یہ کہا کرتے تھے کہ میں نے جس درجے کے لوگ انتخابات میں کھڑے کیے ہیں ان میں دوسرے لوگ بھی تھے, لیکن ایک طرف اس بر صغیر میں قرآن کا بہت بڑا عالم ہے, دوسری جانب حدیث کا مولانا اسماعیل کے بارے میں بہت بڑا عالم ہے. تو اس طریقے سے اقتدا ہوئی لیکن اس میں شکست ہو گئی. اس کے بعد خود جماعت اسلامی کے اندر یہ بحث پیدا ہو گئی کہ کیا یہ اقدام ٹھیک تھا. چنانچہ ایک جائزہ کمیٹی بنائی گئی, اس نے ایک رپورٹ دی. جائزہ کمیٹی کی اس رپورٹ پر مولانا سید ابو اللہ صاحب مودودی نے یہ اقدام کیا کہ جماعت کی شورا سے یہ کہا کہ آپ ان لوگوں میں سے اور میری عمارت میں سے ایک کا انتخاب کر لیجیے. یہ اس کا خلاصہ ہے, وہ ان کی تحریک چھپی ہوئی ہے, اس کو آپ خود پڑھ سکتے ہیں. جب انہوں نے یہ نوٹس دیا تو مولانا سید ابو اللہ مودودی صاحب ظاہر ہے کہ اپنی ایک شخصیت بھی رکھتے تھے, ان کی اپنی ایک حیثیت بھی تھی. مولانا امین حسن اصلاحی نے اس ان کے حکم نامے کا تجزیہ کیا. یہ تجزیہ کوئی 18-20 صفحات میں چھپا ہوا موجود ہے, اور اس کو اس زمانے میں جو شام کے سفیر تھے بہاؤ نمیری, وہ مولانا مودودی کے پاس ایک خط کی صورت میں لے کر گئے تھے, اور خود بہاؤ نمیری نے اس خط کے اوپر یہ لکھا کہ انا کا کتبتا کما یکتب القاضی قضاء ہو. مولانا آپ نے یہ خط نہیں لکھا, آپ نے قاضی کا فیصلہ لکھا. وہ تحریر ہے کہ جس سے اصل میں مولانا مودودی اور ان کے درمیان اختلافات بالکل آپ کہہ سکتے ہیں کہ آخری درجے میں پہنچ گئے, لیکن پھر ماچی بورڈ کے اجتماع میں ان کو سلجھانے کی کوشش کی گئی, اور اس میں وہ قرارداد منظور ہوئی جس نے موجودہ جماعت اسلامی کا رخ متعین کیا. اس میں یہ فیصلہ کر لیا گیا کہ انتخابی سیاست میں حصہ لیا جائے گا, اور ساری بحث اس پر ختم ہوئی کہ تعمیر سیرت اور دعوت اور تنظیم اور اس طرح کے جتنے امور پہلے پیش نظر تھے ان میں اور سیاسی کام میں ایک توازن رکھا جائے. تو مولانا امین حسن اصلاحی اس قرارداد کے اوپر تقریر کرنے کے لیے کھڑے ہوئے, اور انہوں نے توازن کی ایسی تشریح کی کہ مولانا مودودی بالکل آخری درجے میں جس طرح آدمی غضبناک ہو جاتا ہے اس طرح اٹھے, اور اٹھ کر انہوں نے کہا کہ اگر توازن کے یہی معنی ہیں تو میں لفظ کاٹ رہا ہوں. یعنی اس طرح کی کشمکش تھی. اس میں ڈاکٹر اسرار احمد صاحب نے بھی ایک زوردار تقریر کی, اس میں مصطفیٰ صادق صاحب ایک وفاق اخبار کے مدیر ہوتے تھے, انہوں نے بھی ایک قرارداد پیش کی تھی, اور مولانا مودودی کی قرارداد کو تو خیر بڑی اکثریت کے ساتھ کامیاب ہوئی, لیکن اس کے بعد سب سے زیادہ غالباً 113 ووٹ مصطفیٰ صادق صاحب کی قرارداد کو ملے تھے. ماچی بورڈ کے اجتماع میں یہ فیصلہ ہو گیا کہ جماعت اسلامی اب ایک انتخابی سیاسی جماعت کی حیثیت سے کام کرے گی. اس کے بعد کی پوری تاریخ آپ کے سامنے ہے، اس انتخابی سیاست کے نتائج کے نکلے وقت کہاں پہنچی ہے، اس کی تفصیل کرنے کی ضرورت نہیں ہے. میں نے ایک مختصر سا پس منظر آپ کو بتا دیا ہے کہ یہ تحریک کن مراحل سے گزری ہے اور اس وقت ہمارے سامنے موجود ہے. یعنی مرسی صاحب کی حکومت کے خاتمے کی تاریخ بھی آپ نے اپنی آنکھوں سے دیکھ لی ہے، اور سید منور حسن صاحب کی قیادت میں جماعت اسلامی کو بھی آپ اپنی آنکھوں سے دیکھ رہے ہیں، اس کی تفصیل کی ضرورت نہیں. اس کے ساتھ بہت مختصر طریقے سے میں آپ کو تیسری تحریک کے بارے میں بھی بتا دیتا ہوں، اس کے ساتھ ہی یہ گفتگو ختم ہو جائے گی. وہ بدیع الزمان سید نورسی صاحب کی تحریک ہے جس کے اثرات و نتائج اس وقت آپ ترکی میں دیکھ رہے ہیں. یہ 1877 میں پیدا ہوئے اور ان کو بچپن ہی میں بدیع الزمان کا خطاب دیا گیا اساتذہ کی طرف سے. وہ ایک بڑی نادر روزگار شخصیت، غیر معمولی ذہانت، صوفیانہ مزاج اور بڑی متاثر کن شخصیت. یہ جو موجودہ گولن تحریک ہے جس کا ترکی میں بہت شہرہ ہے، یہ اسی سے نکلی. اگرچہ نورسی کی اصل تحریک کے لوگ بھی اس وقت موجود ہیں، وہ گولن تحریک کی حکمت عملی سے مطمئن نہیں ہے، اور گولن تحریک بلکہ خود فتح اللہ گولن موجودہ حکومت کی حکمت عملی سے مطمئن نہیں ہے. لیکن ان کے درمیان تعلق وہی ہے کہ جیسے ماں بیٹے کا تعلق ہوتا ہے. اصل تحریک سید نورسی صاحب کی تحریک تھی اور اسی سے گولن تحریک پیدا ہوئی، اور پھر اسی کے زیر اثر موجودہ حکومت اور اس سے پہلے اربکان کی حکومت قائم ہوئی. نورس مشرقی اناطولیہ کا ایک گاؤں ہے، یہ وہاں پیدا ہوئے تھے، اسی وجہ سے ان کو نورسی کہا جاتا ہے. سب سے پہلے ہمیں یہ تاریخ میں اس وقت نمایاں محسوس ہوتے ہیں جبکہ سلطان عبد الحمید کو انہوں نے دینی تعلیمی نظام کی اصلاح کے لیے تجاویز دی. پہلی جنگ عظیم کے بعد یہ قیدی ہو گئے تھے، 2 سال کے قریب روس میں رہے، پھر روسی کیمپ سے کسی طرح فرار ہو گئے. مصطفیٰ کمال کو جب اقتدار حاصل ہوا تو ابتدا میں ان کے ساتھ بڑے اچھے تعلقات تھے. مشرقی صوبوں کا ان کو مبلغ عام مقرر کیا گیا تھا، یعنی چونکہ حکومت تبلیغ کے لیے لوگ مقرر کرتی تھی تو انہی کا انتخاب کیا گیا، لیکن انہوں نے اس کو قبول کرنے سے انکار کر دیا اور قرآن کی شرح و وضاحت میں کچھ رسائل لکھنا شروع کیے. یہ رسائل نور کہلاتے ہیں. اتاترک کے اقدامات کی آہستہ آہستہ ان کی طرف سے مخالفت ہونا شروع ہوئی، اور پھر اس مخالفت میں شدت آ گئی، یہاں تک کہ ان کو اسپارٹا کی طرف جلا وطن ہونا پڑا، اور وہاں سے انہوں نے خطوط کے ذریعے سے، یعنی جس طریقے سے اب کیسٹس پھیلتے ہیں یا سیریز پھیلتی ہیں، خطوط کے ذریعے سے رسائل نور کو چھاپا نہیں جا سکتا تھا اس وقت، پھیلانا شروع کیا، اور یہ پورے ترکی میں ایک ہاتھ سے دوسرے ہاتھ میں منتقل ہوتے ہوئے پھیلتے چلے جاتے ہیں. ان رسائل میں انہوں نے قرآن مجید کی تشریح کی، مختلف آیات کی، اور اس میں سیکولرزم اور مغربیت نے جو سوالات پیدا کر دیے تھے ان کا بھی جواب دینے کی کوشش کی. یہ بھی در حقیقت دین کی صوفیانہ تعبیری سے متاثر ہیں، چنانچہ صوفیانہ اعتقاد کی تبلیغ اور مغربیت اور سیکولرزم کے تقابل میں اسلام کو پیش کرنے کی غیر معمولی خدمات ان سے ثابت ہوئی. تشدد کے سخت خلاف تھے، اور جس وقت عدنان مدریس کی حکومت قائم ہو رہی تھی، ان کی ڈیموکریٹک پارٹی انتخابات لڑ رہی تھی، تو سید نورسی نے انہی کی پارٹی کو ووٹ دینے کی ہدایت کی. ایک لحاظ سے آپ کہہ سکتے ہیں کہ انڈائریکٹ یا بالواسطہ طریقے پر یہ سیاست میں پہلا اثر انداز ہونے کا عمل تھا. 1956 میں ان کے رسالوں کو چھاپنے کی اجازت ملی گئی، طباعت کی اجازت پہلی بار ملی، پہلے یہ خطوں کے ذریعے سے پھیلائے جاتے تھے. 23 مارچ 1960 کو ان کی وفات ہو گئی، یعنی 1956 کے بعد آپ یوں سمجھیے کہ کوئی 4 سال تک طباعت کے ذریعے سے ان کی زندگی میں بھی یہ رسائل لوگوں تک پہنچتے تھے. ان کی وفات ہوئی تو ان کو ٹھیک اس جگہ پر دفن کیا گیا جس کے بارے میں یہ روایت کی جاتی ہے کہ یہ ابراہیم علیہ السلام کی جائے پیدائش تھی. ان کے کچھ مشاہدات جیسے کہ صوفیوں کے ہوتے ہیں وہ بھی بیان کیے جاتے ہیں. کتابوں کو دیکھنے سے اندازہ ہوتا ہے کہ ضعیف روایتوں پر غیر معمولی انحصار ہے، لیکن وہ تو غزالی کے بارے میں بھی ایسے ہی کہا جا سکتا ہے. یعنی میں خود کئی مرتبہ طالب علموں سے کہتا ہوں کہ اگر کوئی ضعیف روایت کہیں نہ ملے تو وہ غزالی کے احیاء العلوم میں مل جائے گی، اس لیے کہ وہ حدیث کے معاملے میں ایسے ہی حاجب العلیل ہے۔ جو آخری شیخ الاسلام تھے ترکی کے، مصطفیٰ صابری آبندی، انہوں نے ان کی اسلامی تعبیر پر تنقیدیں کی۔ ان کے ہاں جیسے فضل اللہ گولن کے ہاں ہے، وہ سائنسی تحقیقات اور نئی سائنسی تعبیرات کو بھی بہت پیش کیا جاتا ہے، تو بعد میں جب محققین نے اس کے اوپر تنقیدیں لکھیں تو عام طور پر یہ کہا جاتا ہے کہ جو کچھ انہوں نے لکھا ہے نہ وہ اسلام کی صحیح تعبیر ہے نہ سائنسی حقائق کا صحیح علم ہے۔ یعنی تنقیدیں بھی شدید ہوئیں لیکن اثرات غیر معمولی طور پر پھیلتے رہے، یہاں تک کہ پھر فتح اللہ گولن کی خدمت تحریک پیدا ہوئی، یعنی آپ اپنی زبان میں کہہ سکتے ہیں کہ خدمت تحریک پیدا ہوئی، اور اس نے اخوان کی طرح، اخوان نے جیسے مصر میں بہت سے متوازی، جیسے ایک حکومت ہوتی ہے، ادارے بنا دیے، یعنی فلاح کے ادارے، عورتوں کی تعلیم و تربیت کے ادارے، اسی طریقے سے ہسپتال، ڈسپنسریاں، اخوان کا ایک بہت بڑا نیٹ ورک ہے۔ تو گولن تحریک کا معاملہ بھی یہی ہے کہ بہت سے اسکول، یونیورسٹیاں، اسی طریقے سے اخبارات، ٹیلی ویژن، بہت سے ادارے اس کے تحت وجود میں آئے ہوئے ہیں، اور اس کا پورے ترکی پر اس کے اثرات ہیں۔ گولن بھی اسی صوفیانہ تعبیر کے متاثرین میں سے ہیں، اور سعید نورسی کی تحریروں سے نہ صرف یہ کہ متاثر ہیں بلکہ اپنے شیخ کی حیثیت سے ان کا ذکر بھی کرتے ہیں، اور اسی طرح مولانا جلال الدین رومی کی مثنوی اور مولانا جلال الدین رومی کی شخصیت سے بھی کم و بیش ایسے ہی انسپریشن لیتے ہیں جیسے کہ ہمیں علامہ اقبال کے اندر آتی ہے۔ اب جو موجودہ حکومت قائم ہے یہ اسی تحریک کے زیر اثر پیدا ہوئی ہے، یعنی ایک وسیع عمل ہے جو کم و بیش ایک صدی تک ہوا اور اس کے بعد پھر یہاں تک بات پہنچ گئی۔ تو یہ میں نے مختصر تھا ایک تبصرہ اس تحریک کے اوپر بھی کر دیا ہے۔ اس طریقے سے آپ کہہ سکتے ہیں کہ ہم نے ایک اجمالی جائزہ، یعنی اگر اس جائزے کو میں کسی تفصیلی گفتگو میں تبدیل کروں تو ان میں سے ہر تحریک یہ چاہتی ہے کہ کم سے کم دو یا تین دن اس کے اوپر گفتگو کی جائے، ایک اجمالی جائزہ میں نے آپ کے سامنے رکھ دیا ہے۔ اس سے مقصود کوئی تفصیلی مطالعہ نہیں تھا بلکہ ایک تصویر سامنے آ جائے کہ ہم دور حاضر میں اس مقام پر ان تحریکوں کے نتیجے میں آ کر کھڑے ہوئے ہیں۔ اب ان کے نتیجے میں پھر بعد میں کیا پیدا ہوا ہے، یہ طالبان کیا ہیں، اس وقت کا سیاسی منظرنامہ کیا ہے، جو اسلامی حکومتیں قائم ہو چکی ہیں ان کے اور دوسرے مسلمانوں کے درمیان تعلقات کی کیا نوعیت ہے، اور حقیقی چیلنج اس وقت فکری لحاظ سے کس طرح آتا ہے، اور وہ کیا نیریٹو ہے جس کی بنیاد پر یہ سارا کے سارا فکر کھڑا ہے، اس پر ہم انشاءاللہ عزیز کسی اگلی نشست میں گفتگو کریں گے۔ اقول قولی ھذا و استغفر اللہ لی و لکم۔
علامہ اقبال کا بھی اقبال کی اس کی بات پڑھ کے کہ وہ جلال الدین رومی سے بہت زیادہ انسپائر تھے بہت، تو وہ، اور اس سے یہ بھی سوال پیدا ہوتا ہے کہ ترکی والے جو ہیں وہ میجورٹی حنفی ہیں، ترکی سے جب نکلے تو جو باقی ہیں ان کے، ترکی سے اگر ہم اسٹریٹ لائن کھینچے پاکستان کی طرف تو ڈفرنٹ اسکولس آف تھاٹ اینڈ دین اگین پھر ہم پھر حنفی ہیں، تو یہ کیسے ہوا ہے کہ اسلام اگر اس طرح باہر کی طرف پھیلتا تو اسکولس آف تھاٹ ڈفرنٹ ہو گئے ترکی اور ہمارے درمیان، اور یہ کیسے ہوا کہ علامہ اقبال آف آل پلیسز جلال الدین رومی سے اتنے زیادہ انسپائرڈ تھے، مطلب یہ سلسلہ کیسے ہم تک پہنچا؟
اسی کی پوری تاریخ میں نے آپ کے سامنے رکھنے کی کوشش کی ہے کہ ہمارے ہاں صوفیانہ تعبیر کیسے پیدا ہوئی، اس کے بڑے لوگوں نے کس طرح سے ہمارے علم کو متاثر کیا، اور نہ صرف یہ کہ علم کو متاثر کیا بلکہ ادب کو متاثر کیا۔ چنانچہ جتنے بڑے شاعر ہیں جیسے مولانا جلال الدین رومی ہیں، جیسے عطار ہیں، وہ سب کے سب تصوف کی تحریک کے ذریعے اثر ہی پیدا ہوئے۔ مثنوی مولانا روم تصوف کا بڑا غیر معمولی بیان ہے، اس کے ابتدائی اشعار پڑھنے کے بعد آدمی ایسے محسوس ہوتا ہے جیسے کہ کسی گلستان کے دروازے میں آ گیا ہو اور اس نے باغ و بہار دیکھا اور وہ کھینچتا چلا جاتا ہے۔ بڑی غیر معمولی شاعری ہے ان کے قلم کے وجود میں آئی ہے۔ اسی طرح سے اور دوسرے بھی بہت جلیل قدر لوگ ہیں، اور ظاہر ہے کہ اقبال ہو یا کوئی اور ہو، وہ اسی پس منظر میں کھڑے ہیں۔ علامہ اقبال چونکہ ایک منفرد شخصیت ہے، اور ایسی منفرد شخصیات جیسے میں نے امام ابن تیمیہ کا ذکر کیا، یا اسی طریقے سے امام شاطبی ہے یا ابن حزم ہے، वो भी गैर मामूली हैसियत रखती हैं, लेकिन इस वक्त जो मौजूद था वो था इस्लामी तहरीक के अहद बैद शख्सियात की तरफ कोई इशारा करना तो मुमकिन था, लेकिन उनका जायज़ा लेना इस वक्त मकसूद नहीं।
मेरा नाम कामरान है। आपने जो इस्लामी तहरीकों की पूरी तारीख का इजमाली जायज़ा लिया है, उसमें मेरे जहन में तीन सवाल हैं। एक तो ये कि जो आपने सूफियाना तहरीक के का बताया, उसमें मेरा सवाल आपसे ये है कि जो सूफियाना तहरीक इस्लाम के रद्दमल में जो आपने बताया कि पैदा हुई वहाँ पे सियासी हालात की वजह से, उस सूफियाना तहरीक का आपके तस्करे में थोड़ा सा जिक्र था कि उन्होंने ईसाई मज़हब के जो राहबाना वो थे रोजाना, उनको भी अपनाया और सूफ का लिबास पहना। लेकिन सवाल मेरा ये है कि ये चीज़ इसका जो पूरा ट्रेडिशन है वो ईसाई राहबों से भी पीछे यहूदी मज़हब में भी जाता है और उससे पहले फ़राना मिस्र तक भी जाता है। तो यहूदी मज़हब के जो कबाला की जो ट्रेडिशंस हैं और फ़राना मिस्र और उसके बाद ईसाई, और उसका एक बहुत बड़ा इम्पैक्ट सूफिया तहरीक में नज़र आता है, इसके लिंकेज पे आपने तफसील से गुफ्तगू नहीं की, तो हो सकता है शायद कभी आप करें, और अगर आप थोड़ा सा उसमें बता दें
तो मैंने एक इजमाली जिक्र कर दिया था इस बात का कि सूफियाना मज़ाहिब कैसे पैदा हुए। तो उसके बाद असल में ये मुमकिन नहीं था कि एक एक चीज़ का तफसीली जायज़ा लिया जाए। सूफ का जिक्र ज़मनन हुआ, मैंने मसीही मुतकल्लमीन के जो असरात हैं उनका भी कोई तफसीली जायज़ा नहीं लिया। इसी तरीके से यहूद में भी ये तहरीक रही, यानी तसव्वुफ़ के बारे में जो एक जुमला मैंने अपनी किताब में इस्लाम और तसव्वुफ़ के ज़रिए उनवान मज़मून में लिखा है कि दुनिया में कोई जगह ऐसी नहीं है कि जहाँ पर ये आलमगीर मज़हब मौजूद ना हो, यानी इसके असरात हर जगह हैं, हर जगह पे इसके असरात हैं। जिस वक्त सूफियाना मज़हब की ताबीर और इस्लाम के दरमियान पैबंद लगाने की कोशिश हुई तो ज़ाहिर है कि वो पूरा का पूरा मज़हबी तसव्वुर ज़ेरे बहस आया है, वो कई जगहों पर आपको मिलेगा। तो मैंने उसका कोई तफसीली जिक्र नहीं किया क्योंकि फिर वो बहुत तफसीलात में जाना हो जाता। ये सुबह की दो नशस्तों के बाद अंदाज़ा हो गया था कि अगर ख्वारिज और शिया के तरीके पर ये गुफ्तगू की जाए तो ये तीन दिनों का मुहित हो जाएगी, तो इसलिए मैंने फिर उसको बहुत मुख्तसर करके समेट दी।
दूसरा सवाल आपसे उठा, आपने दूसरा सवाल ये था कि आपने जो तस्करा किया मोहम्मद बिन अब्दुल वहाब की तहरीक का जो नजद में पैदा हुई और उसकी मकबूलियत और सरायत करने से जो उसकी कामयाबी हुई और बाद में उसकी हुकूमत कायम हुई, उससे कुछ ऐसा तासर मुझे मिला जैसे कि ये तहरीक की कामयाबी के नतीजे में हुकूमत बनी एक तसलसल में, जबकि 19वीं सदी के शुरू में जो इब्ने सऊद की हुकूमत बनी थी उसको उस्मानी हुकूमत ने ख़त्म कर दिया था 1802 में और इनको पनाह लेनी पड़ी थी कुवैत में, और ये जब दोबारा हुकूमत बनी तो मेरा ख्याल ये था कि शायद ये किसी तहरीक की कामयाबी के नतीजे में नहीं बल्कि उस वक्त जंग अजीम की जो पहली जंग अजीम थी उसमें जो सियासत हुई थी सल्तनत उस्मानिया के टुकड़े करने की, उसमें जो अंग्रेज़ों का रोल था उस में शरीफ मक्का की हुकूमत ख़त्म करके एक सऊदी हुकूमत कायम की गई। मेरा ख्याल है कि शायद वो तहरीक की कामयाबी का तासुर पैदा हो रहा था आपकी गुफ्तगू से, शायद वो ना हो, लेकिन उस तहरीक को ज़रूर हुकूमत मिल गई। और एक ज़मनन सवाल
साथ मैं असल में यही बताना चाहता था, उसके सियासी पस मंज़र के बारे में मैंने इब्तदा में अर्ज़ कर दिया था कि मिसाल के तौर पर तालिबान को अफगानिस्तान में हुकूमत मिल गई तो उसका जो नज़रियाती पस मंज़र है इस वक्त मेरा मौजूद हुआ है, वो कैसे मिली, यानी कोई हुकूमत भी दुनिया में ऐसे नहीं मिलती, उसके पस मंज़र में सियासी हालात समाजी हालात बेशुमार चीज़ें होती हैं। तालिबान की हुकूमत के पीछे भी बेशुमार सियासी अवामिल हैं, यानी कैसे अमेरिका यहाँ आया, किस तरीके से यहाँ जहाद की पैदा हुई, जावलक की हुकूमत उस वक्त किस मुकाम पर खड़ी थी, हमारी आईएससी ने क्या काम किए, ये सारी अपनी जगह तारी, लेकिन ये सब मेरा मौजू ही नहीं है। मैं सिर्फ ये बता रहा था कि वो तहरीक बहरहाल इन तमाम अवामिल के नतीजे में हुकूमत तक पहुँच गई, और आज भी जो उस सल्तनत का बुनियादी मुआहदा है उसमें आलू शेख को एक तरह से उसके अंदर एक यूँ समझिए मजहबी मामलात में आखिरी हैसियत हासिल है। और आनुशेख भारन वही।
तीसरा आखिरी सवाल,
कोई तहरीक भी जब हुकूमत संभालेगी, यानी ईरान में जो कामयाबी हुई उसका भी तजिया किया जा सकता है कि उसमें बैन अवी अवामिल क्या थे, हालात क्या थे, लेकिन इस वक्त हमारा मौजूद नहीं।
आखिरी सवाल मेरा था, आपने जो हिंदुस्तान की तारीख में जो है खिलाफत तहरीक का जिक्र किया, जो खिलाफत उस्मानिया के खात्मे के नतीजे में एहतजाज की शक्ल में पैदा हुई, आपने उस तहरीक का जो बुनियाद थी, जो हिजरत और जिहाद की तहरीक थी जो उससे पहले बनी, जिसने बहुत वसी पैमाने पे असर डाला था हिंदुस्तान की तारीख में, क्योंकि खिलाफत के एहतजाज तो सिर्फ थोड़ी देर एहतजाज रहा जो नाकाम हो गया, और उसमें भी शिद्दत आ गई उस वक्त जब कांग्रेस शामिल हो गई, तो वो जो पहला हिस्सा था जिहाद की तहरीक का, जिसमें रेशमी रुमाल और तलाई खतूत और गालिब नामा के अहम वाक़ात हैं, उसका आपने तस्करा करना शायद मुनासिब नहीं समझा।
मेरा मौजूद नहीं, उसकी वजह यह है कि जो इस्तिक़लाल वतन की तहरीकें हैं वो अलजायर में भी हुई हैं, वो तूनस में भी हुई हैं, वो हिंदुस्तान में भी हुई। यहाँ जो मौजूद था वो था इस्लामी तहरीकें अहद बहद, यानी वो तहरीकें के जो अपना एक फिक्री इम्पेक्ट रखती हैं, जिन्होंने इस्लाम की कोई ताबीर की है उसके लिहाज से उन्होंने अपना एक हल्का असर पैदा किया है, तो उसके ऊपर मैं चला आ रहा था। हिंदुस्तान की अपनी तहरीकें, यानी देवबंद का सियासी किरदार मिसाल के तौर पर मैंने उसको महज उसका जिक्र किया, उसको तफसील नहीं की। मौलाना महमूद हसन कौन थे, रेशमी रुमाल की तहरीक कैसे हुई, माल्टा में कैसे गए, कैसे गिरफ्तार हुए, वहाँ से आए तो उनके अफकार क्या थे, तो वो सारा का सारा उनसे क्योंकि सियासी पहलू रखता है अपने अंदर, और उसका ताल्लुक उस तरीके से इस्लामी तहरीकों के अहद बहद जिक्र से नहीं है, तो उससे मैंने गुरेज की। यानी वो जिस तरह आप पूछ रहे हैं उसके लिए तो फिर दिनों चाहिए कि आप तमाम अज्जा का तफसीली जायजा लें।
जावेद साहब, एक तहरीक जिसका मुझे थोड़ा बहुत अंदाज़ा है, जो नॉर्थ अफ्रीका में सनूसी तहरीक शुरू हुई थी, जिसका ज़्यादा यानी असर लीबिया में था, वहाँ हुकूमत भी उनको मिली थी, बादशाह थी कैम, उसको आप किस नज़र से देखते हैं, वो इस्लामी तहरीक थी या क्या?
जी बिल्कुल ऐसा ही है, यानी जो मैंने बड़ी तहरीकों दरमियान में मैंने अर्ज़ किया था कि बेशुमार तहरीकें ऐसी हैं जो इन 1200 साल में हुई, जैसे मुआहदीन की हुकूमत एक ज़माने में कायम हो गई थी मराकश में, और बहुत सी तहरीकें इस मौजूदा दुनिया में, वो तहरीकें जिनके फिक्री असरात गैर मामूली हैं। यानी क्योंकि आगे हमें कल जो गुफ्तगू करनी है वो इस पस मंज़र में करनी है, तो मैंने अपनी गुफ्तगू उस तक महदूद रखी। आपके पास अगर लाम उतना ही वक्त है तो फिर 1200 साल की पूरी तारीख
इसलिए आप हुकूमत एक मतलब उसका
वो सनूसी तहरीक अपना कोई ऐसा तशख्स कायम नहीं कर सकी कि जिसको आप मुनफरद तशख्स कहें, तो इस वजह से मैंने उसका।
गांधी साहब, आपके ख्याल में ये अख़वान और जमात इस्लामी एक दूसरे से मुतासर थे? पहला सवाल तो ये है, और दूसरे ये कि जो जैसे मौलाना मौदूदी साहब ने वीटो पावर हासिल करने की कोशिश की थी जिस पे इख्तलाफ पैदा हुआ, यही मोहम्मद मुर्सी करने तो नहीं जा रहे थे जिसकी वजह से फौज ने कहा कि बस उनको ख़त्म, उनकी हुकूमत को ख़त्म कर दिया?
इस वक्त क्या हुआ है इसका, इस पर हम कल गुफ्तगू करेंगे। अच्छा। यानी इसको मौखर कर लीजिए, लेकिन ये कि जमात इस्लामी और इख्वान के माबैन क्या वो मासलत है, मैंने अर्ज़ कर दिया कि असल बनना के यहाँ तो असल में सूफियाना ताबीर के असरात है, और वो मौलाना सैयद अब्दुल्ला मौदूदी साहब से वाकिफ ही नहीं, लेकिन फिर मौलाना सैयद अब्दुल्ला मौदूदी साहब की तसनीफ़ात अरबी में तर्जमा हुई और मौलाना ने एक सफ़र भी किया, उस सफ़र के दौरान में अरब के बहुत से उलमा तक भी और इख्वान के रहनुमाओं तक भी उनकी तहरीकें पहुँचीं। चुनाचे मैंने एक दौर का जिक्र किया था जिसमें हसनुल हुज़ैबी जब मुर्शिद आम हो गए तो इख्वान ने एक लंबे अरसे तक बड़े शहदमाग पैदा भी किए, उन्होंने बहुत सी तसनीफ़ात भी की। उस वक्त मौलाना सैयद अब्दुल्ला मौदूदी साहब के गैर मामूली असरात इख्वान के रहनुमाओं पर हुए, और वो उनका जिक्र इमाम उद्दुआत के नाम से करते हैं अपनी तहरीरों में, और वो असरात बड़े साफ महसूस होते हैं, और बाद के ज़बानों में जो फ़िक्र तरतीब पाया उस फ़िक्र में भी बड़ी हमाहंगी। मैं उस फिक्री पस मंज़र का एनालिसिस करूँगा इंशाअल्लाह अज़ीज़ कल आगे की बात के।
जी बता,
آپ کے نزدیک وہ چند کیا بنیادی وجوہات ہیں جس کی وجہ سے جماعت اسلامی کو عوامی پذیرائی اور کامیابی حاصل نہیں ہوا؟
مسلمانوں کا جو سماج ہوتا ہے, مسلمانوں کا سماج کیا بلکہ عالمی سطح پر انسانی سماج 60-70% کے قریب کنزرویٹو ہوتا ہے, کوئی 25-30% کے قریب ہر زمانے میں اس میں لبرل پیدا ہو جاتے ہیں, اور 4-5% سے زیادہ نظریاتی لوگ نہیں ہوتے. تو نظریاتی تحریکیں اگر کبھی انتخابی میدان میں آئیں تو ان کو اس سے زیادہ پذیرائی نہیں ملا کرتی, اور اگر 2 صدی اور بھی کام کرتی رہے تو نہیں مل سکتی. یہ جو آپ اخوان یا نورسی تحریک کے اثرات دیکھ رہے ہیں, تو اس میں نظریاتی تحریک نے پہلے ایک پولیٹیکل پارٹی کو جنم دیا ہے, اور ایک ایسے دور میں جدوجہد کی ہے جس کے پیچھے عامریت تھی. پاکستان میں اس کے برعکس کنزرویٹو لوگ کیونکہ اکثریت میں ہر جگہ ہوتے ہیں, ہندوستان میں بھی ایسے ہی ہیں, ان کی جماعت مسلم لیگ کی حیثیت سے پہلے وجود میں آ چکی تھی. یعنی ان سب ملکوں میں مسلم لیگ کو پیدا ہونا ہے, حکومت وہی کرے گی, یہاں پیدا ہو چکی تھی. تو اس وجہ سے یہاں کسی نظریاتی تحریک کے لیے کوئی امکان نہیں ہے, کیونکہ نظریاتی تحریکیں اقتدار میں آنے کے لیے پہلے ڈائلیوٹ ہو کر کنزرویٹو تحریکیں بنتی ہیں, پھر اقتدار میں آتی ہیں. اس کا یہاں کوئی امکان نہیں.
سر, میں نے یہ پوچھنا تھا کہ دور حاضر میں ہمارے یہاں بہت سارے مسلمانوں کے گروہ پائے جاتے ہیں, جیسے خانی مسلمان ہیں اور ایم ڈی مسلم ہیں, بہائی مسلمانوں کا بھی گروہ ہے, تو وہ بھی کسی تحریک کا حصہ تھے؟
یہ پھر ایک بڑا الگ موضوع ہے کہ مسلمانوں کے ہاں فکری لحاظ سے جو بڑے انحرافات ہوئے ہیں, جیسے بہائی نقطہ نظر ہے, یا اسی طریقے سے احمدی یا قادیانی نقطہ نظر ہے, یا اسی طریقے سے کچھ یہاں اہل قرآن کا نقطہ نظر ہے جس میں اسلم جیراج پوری صاحب اور احمد دین صاحب اور اسی طرح سے پھر غلام احمد پرویز صاحب, اس فکری جائزے کے لیے اگر کوئی نشست کسی وقت رکھیں گے تو یہ بالکل الگ موضوع ہے. یعنی اس میں بہت سے مباحث ہیں جو زیر بحث آ سکتے ہیں. اس وقت یہ ساری گفتگو اصل میں میں نے ابتدا میں عرض کر دیا تھا کہ یہ فوکس کرے گی اس نظریاتی عمل پر جو ہوا ہے, اسی وجہ سے اس کے اندر اگر کہیں کوئی پولیٹیکل آف شوٹس ہیں یا اور چیزیں ہیں تو میں نے ان کو نظر انداز کیا, صرف ٹچ کر لی آگے بڑھ کے.
جی,
سب جمعہ
نظریات میں بنیادی فرق کیا ہے دونوں علماء ہیں, اور لیکن دونوں کے وجود آنے میں کیا ایک نہیں ہو سکتے تھے؟
نہیں, ہونے کی کوشش کی تھی انہوں نے, جب متحدہ مجلس عمل بنائی ہے تو انہوں نے ہونے کی کوشش کی تھی. قاضی حسین احمد صاحب جماعت اسلامی کی تاریخ میں وہ بڑے رہنما ہیں جنہوں نے قدیم علم اور جماعت اسلامی کے درمیان خلیج کو پاٹنے کی کوشش کی, اور بڑی مخلصانہ کوشش کی, لیکن اس میں کوئی زیادہ کامیابی نہیں ہوئی. اس لیے کہ دیوبند کے علماء کی طرف سے یہ تقاضا, تو یہ ریکارڈ پر آ گیا ہے, تقاضا کیا گیا کہ جماعت اسلامی مولانا مودودی کے فکر اور شخصیت سے برات کا اظہار کرے, اس کے بعد اس کو قبول کیا جا سکتا ہے. تو یہ بات بھی مان لی گئی تھی, قاضی حسین احمد صاحب نے اس سے اتفاق کر لیا تھا کہ ہم ایسا کر دیں گے, لیکن پھر انہوں نے کہا کہ نہیں, اس پر بھی اطمینان نہیں ہوتا, اس سے آگے بڑھ کر آپ کو جماعت اسلامی کے دستور میں جو ایک شک ہے جس میں یہ کہا گیا ہے کہ معیار حق صرف رسول اللہ کی ذات والا صفات ہے, اس کو بھی تبدیل کرنا ہوگا, کیونکہ دیوبندی علماء صحابہ کو بھی معیار حق